असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार। शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी नेपालको समग्र उच्च शिक्षाको विषयमा छलफल र बहस गर्नेछौ। नेपालका विश्वविद्यालयको अवस्था के छ, नेपालका विश्वविद्यालयहरूको गतिविधि कस्तो छ, यी आवत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डिन दिनेश मणि घिमिरे। घिमिरेजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
नमस्कार।
शुरूआतमा तपाईँसँग म के जान्न चाहे भने समग्र उच्च शिक्षाको हालको अवस्था कस्तो छ, जानकारी गराइदिनुहोस् न नेपालको।
नेपालमा अहिले 11 विश्वविद्यालय छन्। ती विश्वविद्यालयलाई व्यवस्थापन गर्ने, वित्तीय व्यवस्थापन लगायतका सम्पूर्ण कुराहरू हेर्ने विश्वविद्यालय अनुदान आयोग छ। त्यसमध्ये पनि सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, यो सबैलाई जानकारी भएकै विषय हो। नेपालको उच्च शिक्षाको लगभग 83% स्टेक चाहिँ त्रिभुवन विश्वविद्यालयले लिइरहेको अवस्था छ। नेपालमा थप नयाँ विश्वविद्यालयहरू पनि आउन थालिसकेका छन्। भर्खरै मात्रै मधेस प्रदेशले मधेस विश्वविद्यालय भनेर स्थापना गरेको छ, गण्डकी प्रदेशले गण्डकी विश्वविद्यालय भनेर स्थापना गरेको छ। त्यसैले नेपालमा पहिला भन्दा विश्वविद्यालय र उच्च शिक्षामा समूल परिवर्तन भएको छ भन्ने चाहिँ मलाई लाग्छ। अब यसमा अरू नम्बरमा मात्रै परिवर्तन भएको हो कि गुणस्तरमा के भएको छ भन्ने बारेमा चाहिँ बहसको विषय हुन सक्छ, तर नेपालमा उच्च शिक्षाको अहिलेको ट्रेन हेर्नुभयो भने अत्यन्त सकारात्मक दिशातिर गइरहेको मैले पाउँछु।
घिमिरेज्यू, तपाईँले के भन्नुभयो भने प्रदेश स्तरमा पनि विश्वविद्यालयहरू स्थापना भइरहेका छन् र संख्यात्मक हिसाबले विश्वविद्यालयहरू बढिरहेका छन् भन्नुभयो। नेपाल जस्तो मुलुकमा यति धेरै विश्वविद्यालयहरूको आवश्यकता हो?
यो विश्वविद्यालयको संख्या बढ्दाखेरि त्यसले के प्रभाव पार्छ भन्ने विषयमा बहसहरू भएको चाहिँ मैले देख्दिनँ। तर वास्तवमा यति धेरै संख्यामा विश्वविद्यालयहरू स्थापना गर्दै गर्दाखेरि ती विश्वविद्यालयहरूले नेपालको समग्र आर्थिक उन्नतिका लागि र नेपालको समग्र विकासका लागि केन्द्रित भएर आफ्ना उत्पादनहरूलाई बजारमा के माग छ र अहिले चाहिँ नेपालको रिसोर्सेसलाई युटिलाइजेसन गर्ने मेन पावरको डेभलप भइरहेछ कि छैन, त्यो सेक्टरल फोकस भएर विश्वविद्यालयहरू स्थापना भएका छन् कि छैनन् र उनीहरूले त्यस्ता कार्यक्रम लिएर आएका छन् कि छैनन् भन्ने विषय चाहिँ वास्तवमै छलफलको विषय हुनुपर्छ। तर संख्या बढ्दै जाँदाखेरि त्यसले चाहिँ नोक्सानी पुर्याउँछ भन्ने होइन, विश्वविद्यालयको संख्या जति बढ्दै जान्छ त्यति प्रतिस्पर्धा बढ्दै जान्छ र नयाँ स्थापना भएका विश्वविद्यालयहरू त्यो सेक्टोरल स्पेसिफिक भएर आफ्ना कार्यक्रमहरू सञ्चालन गरे भने त्यसले समग्र देशको विकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने चाहिँ मेरो ठम्याइ छ।
विश्वविद्यालयहरू जसरी सञ्चालन भइरहेका छन् नि, तपाईँले जे जति विश्वविद्यालयको कुरा गर्नुभयो, संख्यात्मक हिसाबले विश्वविद्यालय बढिरहेका छन्, विश्वविद्यालयको संख्या बढे पनि त्यसले घाटा चाहिँ गर्दैन जसरी भनिराख्नु भएको छ तपाईँले, खुलिरहेका विश्वविद्यालय सञ्चालन भइरहेका विश्वविद्यालयको चलिरहेका चाहिँ कसरी छन्, सन्तोषजनक स्थितिमा छन् तिनीहरू?
त्रिभुवन विश्वविद्यालय सबैभन्दा पुरानो विश्वविद्यालय भएको कारणले गर्दाखेरि आम सरकारवाला स्टेक होल्डरहरू प्यारेन्ट्सहरूको अलिक बढी कन्सन्ट्रेसन त्रिभुवन विश्वविद्यालयमा छ र विद्यार्थीहरूको भर्ना दर चाहिँ नि तपाईँलाई मैले अगाडि नै भने कि सबैभन्दा धेरै भर्ना हुन चाहने विद्यार्थी संख्या त्रिभुवन विश्वविद्यालयमा छ। अरू विश्वविद्यालयहरू वास्तवमै तपाईँलाई अलिकति यो डेटाको बेसमा बसेर हेर्ने हो भने हाम्रो पृथ्वीनारायण क्याम्पसमा भएको विद्यार्थी संख्या अथवा शंकरदेव क्याम्पसमा भएको विद्यार्थी संख्या जति पनि नभएका विश्वविद्यालयहरू नेपालमा छन्, त्यसैले यो गुणात्मक उनीहरूले सानो संख्या लिएर क्वालिटी एजुकेशन प्रोभाइड गर्ने र बजारको एउटा सेक्टरलाई उनीहरूले कभर गर्ने अवस्था रहेको भए सन्तोष लिन सकिने स्थिति हुन्थ्यो। तर नयाँ स्थापना भएका विश्वविद्यालयले पनि त्रिभुवन विश्वविद्यालयकै कोर्सहरू प्रोग्रामहरू कपी पेस्ट गरेर सञ्चालन गरेको भन्ने आम नागरिकहरूको गुनासो देखिन्छ र उच्च शिक्षामा लाग्ने रिसर्चरहरूको पनि त्यो गुनासो रहेको देख्न सकिन्छ। त्यसैले यो विश्वविद्यालय अरू विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय यिनीहरूले आफ्नो प्रगतिलाई आफ्नो उन्नतिलाई र समाजको विकासका लागि के कन्ट्रिब्युसन गर्ने अनुसन्धानका माध्यमबाट कस्तो कार्यक्रमहरू लन्च गर्ने भन्ने बारेमा छलफल गर्ने बेला चाहिँ भएको अहिले चाहिँ महसुस गरेको छु मैले। अब त्रिभुवन विश्वविद्यालयमा हेर्नुभयो भने 1000 भन्दा बढी क्याम्पसहरू छ। कन्सेन्ट कलेज, अफिलिएटेड कलेज र कम्युनिटी कलेज तीन भागमा त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूलाई वर्गीकरण गरेको छ विश्वविद्यालय अनुदान आयोगले। अब 1000 भन्दा बढी क्याम्पसहरू स्थापना देशैभरि स्थापना भएका छन्। त्यहाँ फेरि अरू विश्वविद्यालय पनि छन्। ती विश्वविद्यालयहरूले आफ्नो प्रदेशमा आफ्नो क्षेत्रमा आफूलाई एक्सपान्सन गर्नुपर्नेमा त्यतातिर जोड दिएको त्यतातिर ध्यान दिएको चाहिँ मैले पर्सनली पाउँदिन। त्यसैले अब यो संख्या बढाउने भन्दा पनि अब हामीले चाहिँ गुणस्तरलाई बढी प्राथमिकता दिनुपर्ने स्थिति चाहिँ उच्च शिक्षामा आजका दिनमा देखिन्छ। तपाईँलाई म एउटा कुरा सेयर गरौँ, विकासको प्रतिनिधित्व गर्ने भनेकै विश्वविद्यालयले देशलाई कस्तो बनाउने कस्तो विकास आवश्यकता छ भन्ने बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यस अनुसारको जनशक्ति विकास गर्ने विश्वविद्यालयले हो। अमेरिकामा तपाईँले हेर्नुभयो भने ब्याचलर गरिसकेपछि आम नागरिकले मास्टर्स डिग्री पढ्ने कुरा त्यति प्रायोरिटीमा रहँदैन। उसले अन्टरप्रेनरसिपको डेभलप गर्ने, रिसर्च एक्टिभिटिजहरू गर्ने, जबमा जाने त्यो कुरा चाहिँ सबैभन्दा महत्वपूर्ण रहन्छ। तर नेपालमा प्राप्त गरेको शिक्षाका माध्यमबाट रोजगारीमूलक एक्टिभिटिजमा इन्भल्भ हुने भन्दा पनि बढी मास्टर्स डिग्री गर्ने, अरू डिग्रीहरू लिने तर समाजमा के मैले गर्ने भन्ने बारेमा न युनिभर्सिटीले विद्यार्थीलाई सिकाउन सक्यो न विद्यार्थीले युनिभर्सिटीबाट सिक्न सक्यो।
हो, मैले जान्न चाहेका यही कुरा थिए। जनशक्ति उत्पादन गर्नु र दक्ष जनशक्ति उत्पादन गर्नु फरक कुरा हो। हाम्रा विश्वविद्यालयहरूले दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् कि छैनन्, मैले जान्न चाहेको चाहिँ यही हो।
यसमा दक्ष जनशक्ति उत्पादन गरेकै छैनन् भन्ने स्थिति त होइन। तपाईँले नेपाली विद्यार्थीहरू अहिले नेपालको आवश्यकतालाई पूरा गर्नका लागि कसले गरेको छ? बाहिरको मान्छे आएर त गरेको छैन, नेपाली विद्यार्थीले नै गरेको छ। तर त्यो इन्जिनियरिङ फिल्डमा हेर्नुहोस्, मेडिसिन मेडिकल फिल्डमा हेर्नुहोस्, म्यानेजमेन्टको फिल्डमा हेर्नुहोस्, सोसियल साइन्सका फिल्डमा हेर्नुहोस्, नेपालमा आवश्यक जनशक्ति नेपालका युनिभर्सिटीले नै उत्पादन गरेका छन्। त्यसमा चाहिँ कुनै बहस गर्नुपर्ने स्थिति म चाहिँ देख्दिनँ। तर के हो भने हामीसँग भएको विद्यार्थीको संख्या त्यो विद्यार्थीले सबै विद्यार्थी दक्ष हुँदाहुँदै पनि अवसर सिर्जना भएको अवस्था चाहिँ छैन। बेरोजगारी संख्या बढेर गएको छ, यहाँ शिक्षित बेरोजगारको संख्या प्रत्येक वर्ष बढेर गएको छ। यसमा सबभन्दा ठूलो प्रब्लम कहाँ छ भने विश्वविद्यालयले सरकारसँग लबिङ गर्न सकेको छैन। सरकारले प्रत्येक वर्ष कुन क्षेत्रमा सरकारलाई कति कस्तो ह्युमन रिसोर्सेस आवश्यक छ त्यो ह्युमन रिसोर्सको प्लानिङ सरकारले गरेको स्थिति छैन। त्यो सेक्टरमा आवश्यक भएको जनशक्ति उत्पादन गर्ने जिम्मेवारी कसको हुनुपर्छ? विश्वविद्यालयको हुनुपर्छ। विश्वविद्यालयले आफ्ना कार्यक्रमहरू निरन्तर सञ्चालन गरेका छन् र विश्वविद्यालयको दावी के छ भने हामीले अत्यन्त राम्रो जनशक्ति उत्पादन गरेका छौँ भन्ने विश्वविद्यालयको दावी। तर सरकारले कस्तो जनशक्तिको आवश्यकता सरकारलाई भइरहेको छ त्यसको प्रत्येक वर्ष पहिचान गरेर विश्वविद्यालयलाई यो अनुसारको जनशक्ति उत्पादनमा केन्द्रित हो है भनेर भन्न सकेको अवस्था छैन। यो ग्यापलाई कसरी फुलफिल गर्ने अहिलेको सबैभन्दा टड्कारो आवश्यकता त्यही नै हो। विश्वविद्यालयले नेपाल सरकारलाई आवश्यक जनशक्ति उत्पादन गर्ने र नेपाल सरकारलाई आवश्यक पर्ने नीतिगत निर्णयका लागि होस् अथवा डेभलपमेन्ट डिसिजनका लागि रिसर्चहरू गर्ने त्यो रिसर्चको फाइन्डिङ सरकारलाई बुझाउने र सरकार एकदमै त्यो रिसर्चको फाइन्डिङ्सको बेसमा आफ्ना एक्टिभिटिजहरू इम्प्लिमेन्टेसन गर्ने. यो जबसम्म टु वे कम्युनिकेसन र टु वे नेटवर्किङ बिल्डअप हुँदैन तबसम्म विश्वविद्यालयलाई के चार्ज लाग्छ भने तिमीहरूले उत्पादन गरेको जनशक्ति बेरोजगार जनशक्ति हो, तिमीले उत्पादन गरेको जनशक्ति उत्पादनमा जोडिएको छैन भन्ने कुराको चार्ज चाहिँ लागिराख्छ र आज मात्रै लाग्ने होइन त्यो भोलि पनि लाग्न सक्छ.
मैले अझ जान्न चाहेको के हो तपाईँबाट भने विश्वविद्यालयबाट उत्पादन भएर गएका जनशक्तिहरू बजारमा जाँदाखेरि उत्पादनको क्षेत्रमा जाँदाखेरि उनीहरूले निर्धक्कताका साथ काम गर्ने स्थिति छ, विश्वविद्यालयबाट दीक्षित भइसकेपछि बजारमा जाँदाखेरि उसले काम गर्ने सहजता चाहिँ कति छ?
केही विषयहरूमा सहज छ, तपाईँको सबैलाई एउटै बास्केटमा राखेर हेर्न सकिँदैन. जस्तो हामी कहाँ त्रिभुवन विश्वविद्यालयकै कुरा गर्ने हो भने तपाईँको व्यवस्थापन संकाय, मानविकी संकाय, शिक्षा संकाय, त्यस्तै गरेर वन, कृषि वन, मेडिकल अनि इन्जिनियरिङ विभिन्न खालका संकाय र इन्स्टिट्युसन छन्। अब यसमा चाहिँ तपाईँले एमबीबीएस गर्ने एमबीबीएस पास गरेको व्यक्तिले नेपालमा मेडिकल काउन्सिलको परीक्षा पास गर्यो भने इमिडिएटली ऊ बजारमा बिक्री हुन्छ, उसले जब पाउँछ किनभने उसको एजुकेसनै के छ, डक्टर छ. नेपालमा त्यसको हाई डिमान्ड छ. नेपालमा तपाईँले पहिले पनि टोटल पपुलेसनले मेडिकल फेसिलिटी कति पाएको छ, कति डक्टरको संख्या टोटल पपुलेसनमा पुगेको छ भन्ने हेऱ्यो भने अहिले पनि ह्युज ग्याप देख्न सकिन्छ. सिटी एरियामा त्यसको बढी एक्सेसिबिलिटी तर रुरल एरियामा भएको स्थिति छैन. जस अर्को मैले इक्जाम्पल यहाँलाई दिन चाहे कृषि वनको कुरा गर्ने भने नेपालले कृषि प्रधान देश भनेर दावी गर्दै गर्दा कृषिमा हामीले जुन लेभलमा इन्टिग्रेसन गर्नु पर्थ्यो र हाम्रो मेन पावरले किसानको जुन फार्म हाउस छ त्यहाँ गएर बसेर काम गर्नु पर्थ्यो त्यसमा जोड्न सकेका छैनौँ हामीले. त्यो चाहिँ हाम्रो प्रब्लम हो किनभने शिक्षा लिइसकेपछि सिप लिइसकेपछि त्यो शिक्षा र त्यो सिपलाई त जुन ठाउँमा प्रयोग गर्नुपर्ने हो त्यो ल्याबमा प्रयोग गरिनु पर्यो नि. त्यसका लागि नीति निर्माण हुनु पर्यो, त्यसका लागि सरकारले सहजीकरण गरिदिनु पर्यो. अरू क्षेत्रमा हेर्नुभयो भने जसो अहिले चाहिँ सबैभन्दा ठुलो प्रब्लम कहाँ छ भन्दाखेरि हाम्रो व्यवस्थापन संकाय, मानविकी संकाय र शिक्षा संकायबाट उत्पादन भएको जनशक्ति अलि बढी बेरोजगार छ. टोटल नम्बरमा पनि यसमा धेरै स्टुडेन्ट छ. आम नागरिकले पढ्ने नागरिकका छोराछोरीले पढ्ने विषय पनि यी तिनवटा विषय भएका छन्. त्यसकारण तपाईँको यसको ठुलो जनशक्ति के गरिरहेछ भन्दाखेरि मास्टर्स डिग्री गरोस् अथवा ब्याचलर डिग्री गरोस् त्यसपछि उसले चाहिँ नेपालमा आफूलाई सेकर्ड जब सेकर्ड अथवा अन्टरप्रिनियल एक्टिभिटिजमा इन्टरलिङ्क गर्ने कुरामा उसले आफूलाई इन्स्योर गर्न सकेको छैन जसको कारणले हामीले बेरोजगारको संख्या बढेको अनुभूति गर्ने अवस्था आएको छ र केही शिक्षित बेरोजगारहरू विदेशतिर जब खोजेर जाने प्रत्येक दिन विदेश जानका लागि उनीहरूले प्रयास गर्ने यो अवस्था चाहिँ वास्तविक अवस्था हो.
तपाईँ आफै एउटा विश्वविद्यालयमा लामो समयदेखि हुनुहुन्छ, विश्वविद्यालयलाई बुझ्दाखेरि आम मानिसले या समग्र रूपमा बुझ्दाखेरि के बुझ्छन् भने विश्वविद्यालय पढाइ हुने ठाउँ मात्रै होइन, विश्वविद्यालय भनेको एउटा अनुसन्धानको केन्द्र पनि हो भन्ने गरिन्छ. हाम्रा विश्वविद्यालयहरू अनुसन्धानको कुन बिन्दुमा छन्?
अब यो अत्यन्त चुनौतीपूर्ण क्वेसन हो. तपाईँले हायर एजुकेसनमा लाग्ने फ्याकल्टीहरू, प्रोफेसर, तपाईँको युनिभर्सिटीमा पढाउने शिक्षकहरू विश्वका राम्रा राम्रा कन्ट्रीका एक्जाम्पल हेर्नुभयो भने उसको 70% इन्भल्भमेन्ट रिसर्चमा हुनुपर्छ. युनिभर्सिटी आफैले पनि रिसर्च ग्रान्ट्सहरू लिन सक्छ, विभिन्न खालका डोनर एजेन्सीहरूबाट रिसर्च ग्रान्ट्स लिन सक्छ. सरकारले रिसर्चका लागि गर्ने खर्च पनि युनिभर्सिटी मार्फत हुनुपर्छ. अब यहाँ सबैभन्दा ठुलो प्रब्लम के छ भने युनिभर्सिटीका टिचरहरू उहाँहरूको सिभीलाई प्रयोग गरेर एनजिओहरूले ग्रान्ट्स लिएर रिसर्च एक्टिभिटिज गरेका छन् तर युनिभर्सिटी आफैले ग्रान्ट्स लिने अथवा सरकारबाट सहयोग लिने र त्यस सरकारलाई आवश्यक पर्ने अनुसन्धान युनिभर्सिटीले गरेर सरकारलाई दिने त्यो मेकानिजम स्ट्रङली पोलिसी कानुनै बनाएर लागू नगर्दासम्म नेपालका विश्वविद्यालयहरू रिसर्च सेन्टरको रूपमा कन्भर्ट हुन सक्ने अवस्था नरहन सक्छ. त्यसैले मेरो जोरदार माग पनि के हो भने युनिभर्सिटीमा पढाउने एउटा शिक्षकको हैसियतमा नेपाल सरकारले जे जति अध्ययन अनुसन्धानमा खर्च गर्छ टोटल त्यो बजेट एउटा बास्केटमा राखेर नेपालका विश्वविद्यालयलाई मात्रै दिनुपर्छ भन्ने छैन, नेपालमा भएका विश्वविद्यालयहरू जसको सेक्टरल एक्सपर्टिजम छ त्यसको बेसमा त्यो ग्रान्ट्स उनीहरूलाई दिने र सरकारले रिसर्च गराउने यो मेकानिजम यदि हामीले डेभलप गर्न सक्यौँ भने एकातिर युनिभर्सिटीमा पढाउने शिक्षकहरूको क्षमता अभिवृद्धि हुन सक्छ, उनीहरूले गरेका रिसर्चका अध्ययन अनुसन्धानका जुन प्रतिफलहरू विद्यार्थीसम्म पुग्न सक्छ, विद्यार्थीको सिप विकासमा त्यसले ठूलो कन्ट्रिब्युसन गर्न सक्छ र नेपाल सरकारलाई आवश्यक पर्ने रियल फिडब्याक चाहिँ अध्ययन अनुसन्धानका माध्यमबाट नेपाल सरकारले विश्वविद्यालय मार्फत प्राप्त गर्न सक्छ। यो खालको मेकानिजम यो खालको सिस्टम हामीले डेभलप गर्यौँ भने वास्तवमै 10 वर्षभित्र नेपाललाई हामीले चाहे जस्तो विकासको मोडेल नेपालमा चाहिँ ल्याउन सकिन्छ। यो कुरामा तपाईँहरू पत्रकार मित्रहरूले पनि लबिङ गर्नुहोस् भन्ने मेरो अनुरोध छ।
हाम्रा विश्वविद्यालयहरू अनुसन्धान केन्द्र हुनका निम्ति रोक्यो चाहिँ केले के कारणले रोकिएका छन् त्यसो भए?
पहिलो त विश्वविद्यालय अटोनोमस छन्, विश्वविद्यालयलाई नेपाल सरकारले निश्चित बजेट दिन्छ तर पहिला नेपाल सरकारले पनि विश्वविद्यालयहरू मार्फत अनुसन्धान गर्ने कुरालाई प्रायोरिटीमा राखेको थिएन। तपाईँले वार्षिक बजेट हेर्नुभयो भने अर्थमन्त्रीज्यूबाट जारी हुने वार्षिक बजेट एनालाइसिस गर्नुहोस्, विक्रम सम्बत 2013 सालदेखि नेपालमा बजेट आउन थाल्यो, आज हामी 79 आइपुग्दा कतिवटा बजेट लिएर आयौँ र त्यसमा अध्ययन अनुसन्धान विश्वविद्यालयबाट गरिन्छ भन्ने कुराको रिफ्लेक्सन कुनै पनि डकुमेन्टमा तपाईँले देख्नुहुन्न। जब 2062-63 को आन्दोलन पछि मात्रै अलिकति प्रायोरिटी दिएर अनुसन्धानलाई विश्वविद्यालय मार्फत गरिनेछ भन्ने लाइनबाट विश्वविद्यालय अनुदान आयोगले लबिङ गरिसकेपछि र उच्च शिक्षामा वर्ल्ड ब्याङ्कले लगानी गर्न आइसकेपछि यो कुरालाई बल्ल रिफ्लेक्सन गर्न सुरु गरे हो। अब यहाँ चाहिँ विश्वविद्यालयलाई नेपाल सरकारले आफ्नै विश्वविद्यालय हो त्यसकारण विश्वविद्यालय मार्फतै काम गर्नुपर्छ भन्ने कुरामा पनि कन्भिन्स हुन सकेका छैन र विश्वविद्यालयका लिडरसिपमा बस्ने पदाधिकारीहरूले विश्वविद्यालयले पढाउने मात्रै काम गर्दैन, विश्वविद्यालयको 50% पढाउने काम हो, 50% अध्ययन अनुसन्धान गर्ने हो भन्ने कुराको कन्भिन्स गर्न पनि विश्वविद्यालयहरूले सकेका छैनन्। यो ग्यापलाई फ्युलिङ गर्न सक्यो, यो ग्यापलाई फुलफिल गर्न सक्यौँ भने दुवैलाई विन विन सिचुएसन क्रिएट गर्न सक्छौँ। त्यसैले यो लाइनबाट हामी चाहिँ अगाडि बढ्नु वास्तविकमै आवश्यक छ।
यहाँनिर अझ अर्को कुरा जोडिहालौँ त्यसो भए, अहिलेसम्मका जे जति अर्थमन्त्री हुनुभयो अर्थमन्त्री सकेसम्म विश्वविद्यालयको त्यो जमिन टेकेरै आएका अर्थमन्त्रीहरू हुनुहुन्छ, त्यो विश्वविद्यालय अनुसन्धान केन्द्र बनाउनुपर्छ भन्ने उनीहरूको त्यो ध्यान नपुग्यो कि तपाईँले त्यो ध्यान पुगाउन नसक्नु भएको?
हामीले विश्वविद्यालयहरूले ध्यान पुर्याउन नसकेको भन्ने बुझ्नु जरुरी छ किनभने सबैभन्दा बढी रोल त विश्वविद्यालयले प्ले गर्छ नि, ज्ञानको भण्डार ज्ञान शिक्षा प्रदान गर्ने सेन्टर भनेको विश्वविद्यालय हो, त्यसकारण विश्वविद्यालयले यसको रेस्पोन्सिबिलिटी लिनुपर्छ।
विश्वविद्यालयसँग जोडिएको एउटा महत्वपूर्ण पाटो परीक्षा प्रणाली, अहिले विश्वविद्यालयहरूले लिइरहेको जुन परीक्षा प्रणाली छ नि त्यो प्रणाली कति वैज्ञानिक र व्यावहारिक छ?
वैज्ञानिक छैन नै भन्ने स्थिति त छैन, त हाम्रा विद्यार्थीहरू विदेशमा पनि तपाईँले हाइली रिकग्नाइज छन् र विदेशका ठुला ठुला युनिभर्सिटी ऱ्याङ्किङ युनिभर्सिटी टप युनिभर्सिटीले पनि नेपालबाट शिक्षा लिएका विद्यार्थीहरूलाई इक्विभालेन्ट गरेर स्कलरसिपहरू प्रोभाइड गरिरहेको छ, त्यसैले यहाँको परीक्षा प्रणाली खत्तम छ भन्ने बजारमा जुन र्युमर क्रिएट गरिएको छ त्यसमा मेरो अब्जेक्सन छ। परीक्षामा सुधार गर्नुपर्छ किनभने विद्यार्थीलाई हामीले के प्रदान गर्ने हो भन्ने बारेमा युनिभर्सिटी क्लियर छ।
अझ प्रश्न के हुन चाहेको हो भने विश्वविद्यालयहरूका परीक्षा प्रणाली जुन शैलीले चलिरहेका छन् नि वर्षभरि पढाएर 3 घण्टाभित्र या 4 घण्टाभित्र विद्यार्थीको मूल्याङ्कन गर्ने जुन परीक्षा प्रणाली छ यो प्रणाली चाहिँ कति वैज्ञानिक र व्यावहारिक छ मैले जान्न चाहेको चाहिँ हो।
वैज्ञानिक र व्यावहारिक दुईटा फरक विषय हुन्। वैज्ञानिक भनेको तपाईँले परीक्षा कसरी लिनुहुन्छ, परीक्षामा क्वेसन कसरी सेट गर्नुहुन्छ, कस्तो क्वेसन सोध्नुहुन्छ, त्यो क्वेसन चाहिँ विद्यार्थीले कसरी पर्सिभ गर्छ र उसले त्यो तोकिएको समयभित्र उसले एन्सर लेख्नका लागि उसले पढेको चिज 1 वर्षभित्र पढेको चिजलाई कसरी रिफ्लेक्सन गर्छ, त्यसले त्यो रिफ्लेक्सनको आधारमा विद्यार्थीको इभ्यालुएसन गर्नु जस्टिफिएबल छ कि छैन भन्ने लाइनबाट तपाईँको क्वेसन हो भन्ने मेरो बुझाइ छ एकातिर। अर्को दोस्रोतिर विद्यार्थीले त्यो परीक्षा दिएर पास गरिसकेपछि उसको सिप विकास भयो कि भएन ज्ञान कति अभिवृद्धि भयो र हामीले दिएको सर्टिफिकेट ब्याचलरको होस् अथवा मास्टर्सको त्यो सर्टिफिकेट भ्यालिड भयो कि भएन भन्ने चाहिँ व्यवहारसित जोडिएको विषय हो। त्यो अब यो दुईटा विषयमा तपाईँले सबै युनिभर्सिटीको त्यो स्थिति छैन, साना साना युनिभर्सिटीहरूको परीक्षा प्रणाली र त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा धेरै फरक छ, किनभने तपाईँले साना युनिभर्सिटीसँग नम्बर पनि थोरै छ, उनीहरूसँग 40-50 जना मात्रै विद्यार्थी भएको विषयहरू पनि छन्, त्यसमा उनीहरूले परीक्षा लिनका लागि समस्या भएन, उनीहरूले परीक्षा आफ्नै प्रकारले आफ्नै ढाँचाबाट सञ्चालन गर्न सक्छ। तर त्रिभुवन विश्वविद्यालयले एकै पटक 50,000 विद्यार्थीको परीक्षा लिनुपर्ने हुन्छ। अब त्यो परीक्षा लिँदाखेरि क्वेसन एक वर्षसम्म पढेको हुन्छ, अहिले त तपाईँले यसलाई पनि एउटै बास्केटमा राखेर नहेर्नु होला, एन्युअल सिस्टमको बारेमा तपाईँको यो क्वेसन हो, वार्षिक प्रणाली अनुसारको क्वेसनहरूमा अलिकति परिमार्जन गर्नुपर्ने चाहिँ देखिन्छ, किनभने विद्यार्थीले के ज्ञान हासिल गर्यो र उसँग कस्तो खालको सिप विकास भएको छ भन्ने लाइनबाट यदि हामीले क्वेसन सोधेनौँ भने अहिले परीक्षाका बारेमा जुन उठेका प्रश्नहरू छन्, समाजमा जुन चाहिँ सबैभन्दा बढी परीक्षा केन्द्रित प्रश्नहरू उठेका छन्, यी प्रश्नहरूको जवाब दिन विश्वविद्यालयलाई कठिन हुन सक्छ। त्यसकारण अब चाहिँ हामीले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने अवस्था चाहिँ आएको छ।
विश्वविद्यालयले विद्यार्थीलाई लेखाउने जुन थेसिस छ नि, थेसिसको शैली जसरी थेसिस लेखिन्छ यही शैलीमा लेख्ने हो थेसिस कि यसको अन्य मुलुकहरूमा यसको शैली फरक छ?
यो एकदम तपाईँको राम्रो क्वेसन सोध्नुभयो। यो थेसिस अथवा डिजर्टेसन यो किन राखियो भन्ने हेर्ने हो भने यो चाहिँ विद्यार्थी मास्टर्स डिग्री गर्ने विद्यार्थीलाई विशेष त हामीले ब्याचलरमा प्रोजेक्ट वर्कहरू राखेका छौँ। त्यो प्रोजेक्ट वर्क भनेको विद्यार्थी एक महिना इन्टर्नसिपमा जाओस् र उसले केही स्किल अर्गनाइजेसनका बारेमा अथवा केही चिजका बारेमा उसले आफ्नो सब्जेक्ट म्याटरमा चाहिँ केही सिकोस् र त्यसको बेसमा राइटअप गरेर उसले बुझाओस्। सिम्पल उसलाई चाहिँ अलिकति अर्गनाइजेसनका बारेमा अथवा त्यो सेक्टरका बारेमा ज्ञान होस् र त्यसको रिफ्लेक्सन गर्न सकोस् भन्ने हो ब्याचलर लेभलमा। मास्टर्स लेभलको थेसिसको कुरा जुन तपाईँले गर्नुभएको छ यो कम्प्लिटली रिसर्चको रिफ्लेक्सन हो। अब यसमा हामीले गर्न नसकेको के हो भने विदेशतिर के हुन्छ, तपाईँले राम्रो युनिभर्सिटीमा के हुन्छ भने विद्यार्थीले त्यो डिजर्टेसन गर्दै गर्दाखेरि एटलिस्ट हि निड टु पब्लिस वान पेपर रेकग्नाइज जर्नलमा त्यो रिसर्चको बेसमा एउटा पेपर पब्लिस गर्नै पर्छ। तर हामीले यो राखेनौँ यहाँ नेपालमा, जबसम्म पेपर पब्लिकेसनमा हामीले ध्यान दिँदैनौँ तबसम्म यो थेसिसलाई जुन रूपमा अगाडि बढाउनु पर्ने हो त्यो रूपमा हामी अगाडि बढाउन सक्दैनौँ। त्रिभुवन विश्वविद्यालयको कुरा हो भने अहिले प्लेगरिजमको इस्यु आइरहेछ, हामीले कम्पलसरी टर्निचिङ चेकको कुरा गरेका छौँ, सेन्ट्रल लाइब्रेरीले त्यो चेक गरेर सर्टिफिकेसन गर्छ अनि मात्रै त्यो स्टुडेन्टले बुझाएको थेसिसलाई युनिभर्सिटीले रेकग्नाइज गर्ने भनेर हामीले चाहिँ अहिले म्यानेजमेन्टको केसमा हामीले त्यो डिसिजन गरेका छौँ। तर तपाईँलाई एउटा कुरा स्पष्ट भनौँ, म यो विश्वविद्यालय सुधार गर्ने हो भने र विद्यार्थीलाई वास्तवमै सिप सहितको शिक्षा दिने हो भने यसमा चाहिँ त्यो कोर्सले जे डिमान्ड गरेको छ नि त्यो डिमान्ड गरेको एक्टिभिटिज इम्प्लिमेन्टेसन गर्नका लागि युनिभर्सिटी पनि तयार हुनुपर्छ र नेपाल सरकारले त्यसका लागि अलिक बढी फन्ड जेनेरेट गरेर त्यो फन्ड एलोकेसन गरेर त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयलाई ग्रान्ट्स दिनुपर्छ भन्ने मेरो मान्यता हो।
हामी कार्यक्रमको अन्तिमतिर छौँ, अब समग्रमा विश्वविद्यालय सुधार गर्नका निम्ति के गर्नुपर्छ?
क्याटेगोरिकली भन्दा विश्वविद्यालयमा तीनटा महत्वपूर्ण पिलर हुन्छ। पहिलो त्यहाँको विद्यार्थी हो, दोस्रो त्यहाँको शिक्षक हो, तेस्रो त्यहाँको इन्फ्रास्ट्रक्चर पोलिसी सिस्टम हो। त्यो पोलिसी सिस्टम इन्फ्रास्ट्रक्चर डेभलप गर्ने पदाधिकारी, त्यतातिर ध्यान दिनुपर्ने पदाधिकारीले हो। पदाधिकारीहरू मोर रेस्पोन्सिबल हुनुपर्छ। पदाधिकारीहरूले आफ्ना वार्षिक कार्यक्रमहरूको बेसमा टार्गेट गरेर त्यसलाई इम्प्लिमेन्टेसन गर्ने कुरामा उनीहरूको सबैको इफर्ट हुनुपर्छ। स्टुडेन्टले विश्वविद्यालयमा प्रवेश गर्दै गर्दा राजनीति भन्दा बाहिर रहेर मैले केही सिक्नुपर्छ र मैले उच्च शिक्षाका माध्यमबाट देश मा मैले केही परिवर्तन ल्याउनुपर्छ भन्ने लाइनबाट विद्यार्थी जानुपर्छ र फ्याकल्टीले कन्टिन्युसली रिसर्च बेस्ड टिचिङलाई फोकस गर्नुपर्छ। यदि तीनटा चिजमा सुधार गर्न सक्यौँ भने हेर्नुहोस् 5 वर्षभित्र नेपालले दावी गर्न सक्ने गरी क्वालिटी एस्योरेन्स गरेको हायर एजुकेसन हामी इस्टाब्लिस गर्न सक्छौँ।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
यहाँलाई पनि धन्यवाद, नमस्कार।
यतिन्जेलसम्म हामीसँग पाहुनाका रूपमा हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डिन दिनेश मणि घिमिरे। आजलाई कार्यक्रम शैक्षिक बहस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवरात्न मसाललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।